कार्यक्रम गौरादह खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गौरादह नगरपालिका क्षेत्रमा विकास निर्माणका काम के कसरी भइरहेका छन्, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था के छ भन्ने समग्र विषयमा आजको अङ्कमा हामी गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईसँग कुराकानी गर्न गइरहेका छौँ र गौरादह नगर क्षेत्रको समग्र विकास निर्माणका सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। राजेन्द्र सर, यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
चालु आर्थिक वर्षमा गौरादह नगरपालिकामा भौतिक पूर्वाधारको विकासका क्षेत्रमा यहाँहरूले के कामहरू गर्दै हुनुहुन्छ, बजेट कार्यान्वयनको अवस्था के छ बताइदिनुहोस् न।
भर्खरै हामीले 11 नगरसभा सम्पन्न गर्यौँ। 11 नगरसभामा चाहिँ हामीले 6 महिनाको अवस्थालाई प्रस्तुति गर्दाखेरि वित्तीय प्रगति 38% भएको छ टोटल समग्रमा, र भौतिक प्रगति चाहिँ 58% माथि 49.78% भएको छ। कामहरू स्मुथै चलिरहेछन्। र एउटै प्रब्लम चाहिँ के भएको छ भने नगरपालिकालाई प्राप्त हुने राजस्व बाँडफाँडको पैसा जुन अनुमानित 12 करोड रुपियाँ चाहिँ आएको भनेर पठाएको थियो, त्यो पैसा चाहिँ अहिले आउन नसकेर सम्भवतः राज्यको राजस्व नै उठ्ने कुरोलाई कमी भएर होला, त्यो चाहिँ कमी भएको छ। त्यसले त विकास निर्माणका केही कामहरू प्रभावित भएका छन् र केही कामहरू चाहिँ कार्यालयको दैनिक सञ्चालन जस राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाटै मात्रै सञ्चालन गर्नुपर्ने त्यो भएको छ। र हामीले भर्खरकै नगरसभाबाट अलिकति त्यसलाई संशोधन गरेर मिलाउने काम पनि गरेका छौँ थोर बहुत। र कृषिको क्षेत्रमा हामी चाहिँ यो क्षेत्रको 5-10 वर्ष कृषिको भिजन बनाउने तयारीमा छौँ, त्यो काम करिब करिब फिल्डबाट फिडब्याक लिने कामहरू सम्पन्न गरिसकेको छ। त्यस्तै गरेर अर्को चाहिँ काम चाहिँ तपाईँको यो नक्साङ्कन गर्ने, विपदको नक्साङ्कन गर्ने र रणनीति र कार्ययोजना सहितको त्यो कार्यक्रम छ। केही कुराहरू चाहिँ आउने वर्षका लागि केही प्रोजेक्ट पठाउनका लागि कसैको चाहिँ सम्भाव्यता अध्ययन गर्नुपर्ने त्यो काम प्रक्रियामा रहेको छ। अरू कामहरू समग्रमा भौतिक प्रगतिको क्षेत्रलाई हेर्दाखेरि अहिलेसम्ममा आजका दिनसम्ममा हामीले 60% चाहिँ क्रस गरिसकेका छौँ, फाइनल गरिसकेका छ। बाँकी रहेका कामहरू सञ्चालनमा छन्। स्वास्थ्यका क्षेत्रमा हामी चाहिँ 15 गतेबाट नगर अस्पतालको इमर्जेन्सी सेवासहित सुरु गर्ने तयारी गरिरहेका छौँ र स्वास्थ्य बिमा को काम पनि त्यहाँबाट हुन्छ। त्यस्तै गरेर चाहिँ पशुपन्छीको क्षेत्रमा पनि विपन्न वर्गहरूलाई आय आर्जन गर्ने एउटा माध्यमको रूपमा, सन्थाल जातिलाई आय आर्जन गर्ने माध्यमको रूपमा कार्यक्रम छ, त्यसलाई कसरी व्यवस्थित गर्ने र उनीहरूलाई कसरी प्रत्यक्ष लाभ पुग्छ भन्ने कुरो त्यसलाई हेरिराखेका छौँ। अरू चाहिँ सामाजिक विकासका क्षेत्रमा भन्ने कुरा चाहिँ कस्तो छ भने परीक्षा सञ्चालन नगरपालिकाको दायित्वभित्रै पर्ने 3 क्लास, 5 क्लास, 8 क्लासको परीक्षा सञ्चालन गर्नुपर्ने, यसपालि हामीले चाहिँ यसैपालिबाट 8 क्लासको परीक्षाको चाहिँ सञ्चालन हामी आफैले गर्न गरिरहेका छौँ, चाहिँ होम सेन्टर नदिकन त्यो तयारी भइरहेछ। र बाँकी रहेका अरू काम भनेको यो वर्षको नगरसभाले 7 ऐनहरू पास गरेका छ र करिब 9 नियमावलीहरू र माप कार्यविधिहरू कार्यपालिकाको बैठकले पास गरेका छ। अब यति गरिसकेपछि हाम्रो मूलत अहिले देखिएको भनेको खाने पानीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा ऐन रेगुलेट गर्न त्यो बाँकी देखिन्छ। अरू विषयमा ऐन कानुनहरू सामान्यतया 5-7 वर्षका लागि नट गर्नलाई पुग्ने गरेको अवस्थामा हामीले सिर्जना गरेका थियौँ। हामीसँग सम्पत्ति कर पनि थिएन है, त्यो पनि तयार गरेका छौँ। अब राजपत्र प्रकाशित भएपछि त्यसलाई पहिले डाटा कलेक्सन गर्ने, लगाउने ओर्ने तयारी गर्ने काम गर्छौँ र करिब करिब नीतिगत रूपमा र कानुनी रूपमा गौरादह नगरपालिका अब चाहिँ यो के कुन माध्यमबाट काम गर्नु भनेर अड्किरहनु पर्ने अवस्था चाहिँ छैन। त्यो चाहिँ यसपालिको नगरसभा सहितबाट समाप्त भएको छ होइन, त्यो यही अवस्थामा छ अहिले समग्रमा हेर्दाखेरि। र हामी आर्थिक वर्षको अन्तिममा भर्खर नगरसभाले पास गर्छ ज्येष्ठ मसान्तभित्र सशर्तका कार्यक्रमहरू हामी सबै सक्छौँ सक्ने गरिनेछ। स्टाफ मिटिङ पनि राखेर कुरा भएको छ, नगरसभाले पनि म्यान्डेट दिएको छ। जेठमा शान्तसम्ममा हामी चाहिँ सशर्तका कार्यक्रमहरू सबै सम्पन्न गर्छौँ। र तपाईँलाई जानकारी पनि होस्, भर्खरै चाहिँ हामीले एउटा कोरियन टिमसँग 4 महिनालाई व्यवस्थित गर्न विसर्जन गर्नका लागि चाहिँ एउटा प्लान्टको विषयमा एमओयू गरेका छौँ। त्यो चाहिँ उनीहरूले पठाएको विवरणमा के देखिन्छ भने तपाईँको 1 घन्टामा 10 टनसम्म फोहोरले नष्ट गर्न सक्छ। फोहोर चाहिँ सुक्खा हुनु पर्यो, नष्ट गर्न सक्छ। र त्यहाँ त्यस्तो इक्विपमेन्टभित्र हालिसकेपछि धुवा पनि निस्किँदैन, धुवा पनि निस्किएर बाहिर वातावरण पनि हुँदैन भनेको छ होइन। त्यसलाई चाहिँ अब चाहिँ नेपाल सरकारको उद्योग मन्त्रालय वातावरण मन्त्रालयले पनि एप्रुभ गर्ने गरिरहेको छ। अहिले हामीले 3 चितवनको मैले बिर्सेँ, ललितपुर उपमहानगरपालिका र उसले चाहिँ गौराधा नगरपालिकाले चाहिँ सम्झौता गराएको छ। त्यसो भयो भने सानो ठाउँमा 5-7 कट्ठाको ठाउँमा सेग्रिगेसन गरेको फोहोर त्यहीँ सकिने कुरो र यसलाई जमिन पनि गाडेर पछि गएर जमिन बिगार्ने अथवा आगो लाएर प्रदूषण गर्ने कुराबाट मुक्त गर्न सकिन्छ भनेर त्यतातिर उन्नोखर लागिरहेको छ। र यसै बिचमा चाहिँ 2 विद्यालयहरूमा प्राविधिक शिक्षाको लागि हामीले पहल गऱ्यौँ, भद्रकाली माविमा र डोरामारीमा। भद्रकाली माविमा यो कम्प्युटर सम्बन्धी छ एप्लिकेसन ओभरसियरहरूको र ओभरसियर खालको, र डोरामारी मामीमा चाहिँ कृषि सम्बन्धी त्यो पनि काम गरेका छौँ र अरू कामहरू निरन्तर भइरहेका छन्। अब हाम्रो अहिले नगरसभाको सरस्वती हेर्दाको प्रयास यहाँको जनप्रतिनिधिको आकाङ्क्षा चाहिँ के देखिन्छ भने विगतमा निर्णय भएर अचकल्चा भएका बाटाहरू योजनाहरू आउने वर्षमा चाहिँ यसलाई राम्रो तिनलाई थपेर हालेर लिएर जान पाए हुन्थ्यो भनेर त्यो किसिमको पहल र लबिङ पनि भइरहेको छ अहिले।
यहाँले भनिरहँदाखेरि अहिले चाहिँ अधिकांश पालिकाहरूमा सङ्घीय सरकारले यो सामान्यतर्फको 20% बजेट चाहिँ सबै ठाउँमा कटौती गर्नु भन्ने गरेको कुराको अर्थ मन्त्रालयले परिपत्र गरेको अवस्था पनि छ। जग्गाको वर्गीकरण नभएका कारण चाहिँ कित्ताका टोकिएर मालपोतबाट प्राप्त हुने जुन राजस्व थियो नगरपालिकाहरूलाई त्यो प्राप्त हुन नसकेका कारण बजेटमै भएका योजनाहरू पनि सञ्चालन गर्न सकिएन भन्ने विभिन्न नगरपालिकाहरूको गुनासो छ। गौरादहको अवस्था चाहिँ के हो?
हामीले जग्गाको गौराधा नगरपालिकाको भू उपयोग वर्गीकरण सकेका छौँ र त्यसले के भन्छ भने भू उपयोग वर्गीकरण अनुसार नक्सा पनि अध्यावधि गरेर देऊ भन्छ होइन। तत्काल नापी र मालपोतबाट काम खुलिसकेको छ, हामीले नक्सासहित बनाएर ल्यायौँ। तर भयो के भने भाषामा लेखिएको र नक्सामा कहीँ कहीँ त्रुटि छ कि, र त्यसलाई फाइनल गर्नुभन्दा अगाडि असारसम्म हामीले त्यो नक्सा बनाएको नक्सा प्रत्येक वार्डमा दिएका छौँ र प्रत्येक ठाउँमा कहीँ फरक परेको, कहीँ चाहिँ तपाईँको कृषिमा हुनुपर्ने अन्यत्र भएको, उसमा भएको अन्यत्र भएको, त्यस्तो परेको छ, भाषासँग फरक परेको छ भने त्यसलाई वार्डले चाहिँ टिपुट गरेर राख्छ र सारको अन्तिममा हामी त्यसलाई फेरि रिप चाहिँ तयार गर्न लगाउँछौँ। र नक्सासहित तयार गरेको चाहिँ म झापामा गर्वसाथ भन्छु गौराधा नगरपालिका नै हो। र यसमा हामीलाई प्राप्त भएको चाहिँ भूमि विभागीय नापी महाशाखा स्थलगत नापी महाशाखाले दिएको उपलब्ध गराएको नक्सामा बनाएका हौँ हामीले। त्यसमा अब आउँदा अब यो कम्प्लिट भइसकेपछि चाहिँ बाटो कता छ, कस्तो छ, कति क्षेत्रफलको बाटो छ, कुन ठाउँ कस्ता छन्, यी सबै कुरा छन्। यसमा एउटै कुरो चाहिँ कन्ट्राडिक्टरी कुरा के आएको छ भने हामीले नबुझेको प्रश्न नभएको पनि हुनसक्छ। नबुझेको विषय चाहिँ के हो भने त्यो सबै अधिकार स्थानीय चाहिँ भू उपयोग परिषदलाई दिएको छ र अन्तिममा गएर त कार्यविधि नियमावलीको तल पुछारमा 100 मिटर खै कति कति मिटर कति मिटर भनेर लेखाएको छ क्या। अब अहिले नै हाम्रो बस्ती बाटोबाट बाटोसँग जोडिएर दायाँ र बायाँ भएको बस्ती अझैसम्म पनि तपाईँको 500 मिटरदेखि 1000 मिटरसम्म छ। अब तपाईँ एउटा कुरा चाहिँ तपाईँ आफैले देख्नुहुन्छ, यो पाडाजुङ्गी गौरीगञ्ज जुन मूल सडक छ त्यसको 100 मिटरमा मात्रै छ त दुईतिर बस्ती छैन नि, त्यहाँ त खेतीयोग्य जमिन त छैन, बस्ती छ 200-500 मिटरसम्म छ। कहीँ कहीँ त त्यो लम्बिएर तपाईँको चाहिँ जस्तो यो लखनपुरबाट मङ्गलबारतिर हेर्नु भने त त्यो बस्ती त झन्डै 7 किलोमिटर छ नि होइन। त्यो एउटा कन्ट्याक्ट त्यो छ र बजारकै बिचमा पनि यदि त्यहाँ एउटा दिएको छ क्या 5000 वर्गफिट होला, 5000 वर्गफिट अथवा 15 कट्ठाभन्दा बढी जग्गाको प्लट रहेछ भने त्यो कृषि योग्य भनेको छ। जब जग्गासँग बजारसँग जोडिएको मूल बजारसँग जोडिएको ठाउँ चाहिँ त्यसरी कृषिसँग राख्ने यसरी नै हो भने सबै कुरो छ। त्यसको तल त्यसले के भन्छ भने भौतिक पूर्वाधार नाला साला यी सबैतिर भएको बत्ती भएको भयो भने चाहिँ गएर आवासीय क्षेत्र अथवा सहरी क्षेत्रमा जान्छ भन्छ होइन। त्यो त्यो एक खालको कन्फ्युजन छ। यो नापी गरेकोहरू क्लियर भएको मालपोत आफैमा क्लियर नभएको जस्तो बुझिरहेको छु मैले चाहिँ। मालपोत चाहिँ त्यही समातेर बसेको छ किनेर आएको छैन। हिजो पनि कुरा भयो हामीलाई चाहिँ मन्त्रालयले कार्यविधि बनाइदिनु पर्यो हामीले त्यो मागेका छौँ भन्नुहुन्छ। अब सवाल चाहिँ के भयो भने तपाईँको चाहिँ अधिकार स्थानीय भूपयोग परिषदलाई छ तिम्रो ठाउँको जग्गा के केमा विभाजन गर्छौ तिमी तिम्रो जिम्मा है तर क्राइटेरिया चाहिँ यो यो हो भनेको छ होइन होइन खेती हुनुपर्ने यो यस्तो यस्तो भनेर भनेको छ। त्यसमा चाहिँ अलिकति केही बाटोको दायाँ बायाँको कुरो चाहिँ अलिकति केही समस्या छ नभएदेखि त्यस्तो प्रब्लम छैन खोलिसकेको छ। स्वाभाविक रूपमा एउटा निश्चित समयमा हुनुपर्ने जग्गाको किनबेचबाट रजिस्ट्रेसनबाट प्राप्त हुने पैसा प्राप्त हुन नसकेको अथवा कम भएकोले त्यसले प्रभाव त परेकै छ होइन। तर हामीले के गर्न लागिरहेछ भने हामी कुनै पनि योजनाहरू यदि त्यसरी सकिन्छ काम गराउन सकिन्छ भने भुक्तानी दिन बाँकी रह्यो भने बरु यो वर्षका योजनाहरू काम चाहिँ गराउने भुक्तानी बरु अर्को वर्ष गर्ने त्यो त्यो स्ट्राटेजीमा चाहिँ नगरसभाले तयार गरेका छ। अब बेलामा आएन भने त केही त अप्ठ्यारो स्वाभाविक रूपमा परिहाल्छ नि।
यो गौरादह नगरपालिका क्षेत्रमा अव्यवस्थित बसोबासीहरूको सङ्ख्या भूमि अव्यवस्थित बसोबासीहरूको सङ्ख्या पनि केही छ त्यो गरेको कुरालाई चाहिँ महारानी झोडा यो भन्दै पहिलेदेखि नै केही पहल प्रयत्नहरू हुँदै पनि आएका थिए। यो कुरा चाहिँ यहाँका अव्यवस्थित बसोबासीहरूले धनी पूर्जा प्राप्त गर्ने गरेको कुरा चाहिँ कहिलेसम्ममा होला कस्तो हुँदैछ के छ यसको अवस्था चाहिँ
यो अवस्था कस्तो छ भने महारानी झोडाको साबिक महारानी झोडाको एउटा केस छ त्योदेखि बाहेक अरूको छ। अरूको केसमा चाहिँ हामीले भूमिहीन सुकुम्बासी दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको योभन्दा अगाडि भूमि आयोगले पठाएको सुरुको आयोग अनुसारको डाटा कलेक्सन गरेर हामीले पठाइसकेका छौँ। अब यो बिचमा आएर चाहिँ केही कामहरू भयो भने चुनावका मुखमा अलिकति केही काम भयो समस्या कहाँनिर हो भने जग्गाको पूर्जा जसलाई दिइन्छ त्यो चाहिँ सही गर्ने राजनीतिक नेतृत्वले सही गर्ने हो कि प्रशासनिक नेतृत्वले सही गरेर मोठ कायम गर्ने हो भन्ने विवाद हो क्या। हुन त विधि जे बनेर आउँछ त्यो गर्न पर्यो र मैले देखेको काम कार्यान्वयनको कन्फ्रन्टेसन चाहिँ के हो भने जो मान्छे जस्तो भनौँ न माइवारीको हेर्नु पर्यो भने त दमक मालपत्र दमक नापीले हेर्नु पर्यो र त्यहाँ व्यवस्था चाहिँ के छ भने सम्बन्धित क्षेत्रको नापी र उसलाई पनि आमन्त्रित सदस्यको रूपमा बोलाउनु पर्छ भन्ने छ होइन। त्यसो भएकाले उसको इन्भल्भमेन्ट बेगर उसले सही गर्छ कि गर्दैन मिल्छ कि मिल्दैन मान्छे त सबै मान्छेको तपाईँको रिक्स बियर गर्न सक्ने क्षमता त एउटै हुँदैन नि त्यसले अलिकति समस्या हुन्छ कि भन्ने छ। योभन्दा अगाडिको चाहिँ गिरीको आयोगले तयार गरेको 58 फावडा फाइल उसमा पुगिसकेका छ कायम गर्नलाई प्रेम गिरीको आयोगबाट प्रयोग गरिसकेका छ। त्योभन्दा पछाडिको आयोगले बनाएका कतिवटा चाहिँ त्यहाँ पठाएको छ। अब हामीले यसलाई व्यवस्थित गर्नलाई 5 गते यो भूमि आयोगको अध्यक्ष सहितको बैठक बसेर राखेर यसलाई कसरी व्यवस्थित गर्ने लिएर जाने भन्ने कुरो 5 गतेलाई छलफल छ। त्यो छलफल पछाडि एउटा निकास आउला र अब पनि निकास ननिस्किने हो भने यो महारानी झोडाको साबिकको महारानी झोडाको सबै थोक छ नक्सा प्रमाणित गर्न छुटेकाले बिचल्ली भएको न हो सारांशमा सारांशमा त यही हो। अब त्यो नक्सा चाहिँ अहिले विशेष नापीले नक्साङ्कन गरिसकेका छ नापी गरिसकेका छ विशेष नापीलाई त्यसलाई कहाँनिर ल्याएर जोडेर अब बनाउने भन्ने विषय हो। अब 5 गतेको छलफल पछाडि सबै सरकारवालाहरू राखेर छलफल गरेर यसलाई एउटा चाहिँ निचोडमा पुर्याउनु पर्ने त्यो अवस्था छ। 5 गतेलाई राखिरहेको छु हेरौँ के हुन्छ।
अघि पनि यहाँले भन्नुभयो यो स्वास्थ्य शिक्षा चाहिँ स्थानीय तहको माध्यमिक तहको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्रको कुरा 3 परीक्षा त नगर स्तरीय परीक्षा सञ्चालन गर्ने भनेर 8 अहिले त परीक्षा सञ्चालन गर्ने गरेको अवस्थामा पनि यहाँहरू पुगेको कुरा जानकारी पनि गराउनु भयो। समग्र शिक्षाको अवस्था चाहिँ गौरादह नगरपालिकामा कस्तो छ र यसको चाहिँ अझ राम्रो होइन मान्छे बोर्डिङ पढ्न जाने होइन म चाहिँ सरकारीमा मेरो छोराछोरीलाई एडमिसन पाइएन भने बोर्डिङ पढाउँछु नभएदेखि चाहिँ सरकारीकै सरकारी विद्यालयहरूकै चाहिँ शिक्षा राम्रो छ पढाउँछु भन्ने गरेको वातावरण चाहिँ कहिले के गर्दा कसरी बनाउन सकिएला सर।
अब यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा पनि हो र सबैभन्दा आधारभूत कुरा पनि हो आधारभूत स्वास्थ्य र आधारभूत शिक्षाको 10 क्लाससम्मको परीक्षा। अब हामीले भर्खरै चाहिँ शिक्षा ऐन नगरसभाबाट पास गराएको छौँ त्यो चाहिँ राजपत्रमा गएर आइसकेपछि निस्किजान्छ सबैले देखिरहनु भएको छ त्यो अनुसार नियमावली बनाउनु पर्ने हुन्छ। हामीले अहिले के चाहिँ गरेका छौँ भने भर्षक प्रधान अध्यापक शैक्षिक क्रियाकलापदेखि बाहेक अरूमा इन्भल्भ हुने कुरालाई घटाएका छौँ जस्तै अरूमा खोइ गयो के मेरो स्कुललाई खोइ गयो के चाहियो ऊ चाहियो त्यो चाहियो यो प्रधान अध्यापक खोज्ने कुरो र व्यवस्थापन समिति अलिक स्ट्रङ बनाइयो भने यो एक पक्षबाट हुन्छ भन्ने छ र म्यासिभली हामीले निरन्तर चाहिँ अनुगमन गरेका छौँ त्यस्तै कि पछाडि भनेको चाहिँ शिक्षकहरूलाई दिनुपर्ने आधारभूत तालिम र डेलिभरी गराउने कुराहरू हामीले गरेका छौँ र विगतको 3 वर्षलाई राखेर हेर्दाखेरि इम्प्रुभमेन्ट चाहिँ भएको छ र अब यो क्षेत्रमा चाहिँ के भने आम मान्छेहरूको सोचाइ दृष्टिकोण र प्रवृत्ति समेत सुधार नगरी सुधार हुँदैन त्यो प्रवृत्ति सुधार गर्ने कुरो चाहिँ सजिलो रहेनछ होइन जस्तै एकजना एकदम विद्वानले लेख्नु भएको छ परिवर्तन चाहिँ सुधार परिवर्तनलाई एक्सेप्ट गर्न चाहिँ बडा गाह्रो हुन्छ अरे क्या 25% परिवर्तन चाहिँ एक्सेप्ट गरियो भने ठुलो एचिभमेन्ट हो भन्छ अरे क्या क्षेत्रमा काम गर्ने मान्छेहरूले हेरौँ यो हुन्छ हामीले अब हामीसँग करिब करिब अब यो आइसकेपछि अस्थायी शिक्षकहरूको कुराहरू हट्छ हामीले लोकसेवा माग गरेर पठाउँ अब पोस्टिङ भएर आउँछ होला र दरबन्दी विद्यालयका दरबन्दी चाहिँ कायम गर्ने कुराहरूमा पनि हामीले एक किसिमको खाका तयार गरेका छौँ अब 8 क्लासको परीक्षा सकिसकेपछि केही केही विद्यालयहरू धेरै होइन 2 या 3 आधारभूत तहका विद्यालयहरू चाहिँ तपाईँको मर्ज गर्नुपर्ने अवस्था देखिन्छ अरूमा त्यस्तो ठुलो समस्या झापामा देखिँदैन खालि समस्या के मात्रै देखिने हो भने यो विद्यालयको प्रधान अध्यापक चाहिँ शैक्षिक गुणस्तरमा लाग्ने कि अरू कुरामा लाग्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण भयो क्या अनि हामीले बनाएको उसमा चाहिँ शैक्षिक गुणस्तरमा चाहिँ लाग अलिक बढी समय दिने गरी अरू चिज चाहिँ तिम्रो विद्यालय व्यवस्थापन समितिको हो है विद्यालय व्यवस्थापनले समितिले हेर्नु पऱ्यो गर्नु पऱ्यो भनेर त्यो हिसाबले तयार गराएको छौँ अब यो सुधारको कुरो जहिले सुधारको कुरो चाहिँ जहिले पनि गुन्जायस हुन्छ हामीले शत प्रयास गरेका छौँ र कार्यालयले सामान्यतया कार्यालयको क्षमता आर्थिक क्षमता अनुसार र यो नगरपालिकाको आन्तरिक स्रोत र प्राप्त हुने स्रोत अनुसार शिक्षामा राम्रो लगानी गरेको छ भन्ने बुझिरहेछु मैले त्यो अनुसारको केही केही आउटपुट पनि देखिएको छ र यसपालिको 8 क्लासको परीक्षाले वास्तवमा शिक्षाको धरातल कहाँ रहेछ भन्ने कुरो देखिन्छ हामी यो परीक्षा होम सेन्टर पनि दिँदैनौँ होम सेन्टर दिँदैनौँ र परीक्षाको कपी काट्दाखेरि चाहिँ जुन विद्यालयको त्यो विद्यालयलाई पनि दिँदैनौँ त्यस पछाडि एक खालको त आउला नि त प्रोजेक्सन त आउला नि त्यसबाट सुधारका अरू उपायहरू गर्नुपर्छ जस्तो लाग्छ
अहिले स्वास्थ्यको पनि नगर अस्पतालको कुरा चाहिँ यहाँहरूले अब तयारी गर्दैछौँ इमर्जेन्सी सहितको सञ्चालन गर्छौँ बिमा सञ्चालन गर्छौँ भनिरहनु भएको छ वडाहरूमा पनि आधारभूत स्वास्थ्य केन्द्रहरू छन् यो भौतिक पूर्वाधारको एउटा पार्ट रह्यो स्वास्थ्यमा पनि अर्को भनेको जनशक्तिको अभाव र त्यो जनशक्तिको व्यवस्थापन चाहिँ स्वास्थ्य क्षेत्रमा चुनौतीपूर्ण छ भन्छन् त्यो नगर अस्पताल चलाउनका लागि जनशक्तिको कुरा त्यसको अरू निशुल्क औषधि दिएर चाहिँ खरिद गरेर दिने गरेको जुन आधारभूत स्वास्थ्य केन्द्रहरूबाट नगर अस्पतालबाट दिइँदैछ हो त्यसका लागि व्यवस्थापनको कुरा चाहिँ के कसरी गर्दै हुनुहुन्छ
हामीले 2 किसिमले गरेका छौँ हामीसँग पूर्वाधार भनेको अब नगर अस्पताल बनाउने मात्रै बाँकी हो अरूसँग अरू ठाउँमा स्वास्थ्य केन्द्रहरू कम्प्लिट हामीसँग छन् 8 अलिकति अधुरो छ आधारभूत स्वास्थ्य केन्द्र सहरी स्वास्थ्य केन्द्र पनि छ हामीसँग हामीले नगर स्वास्थ्यका लागि चाहिँ कन्सल्टेन्ट डक्टर र 2 अरू डक्टर लगायतको सब स्टाफहरू हामीले नगरपालिकाले नै शोध विनियोजन गरेर राखेका छौँ अरू ठाउँमा भएका जस्तो हामीसँग यहाँ हुनुभएका चाहिँ दरबन्दीभन्दा बाहिर भएका केही केही साथीहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि पहिले बस्दा पाएको हुन्छ भन्दै समायोजन गर्दै बसेका साथीहरू उहाँहरूलाई पनि प्रयोग गरेका छ र यसो गरिरहँदा आधारभूत स्वास्थ्य तहको जनस्वास्थ्य सेवालाई सुचारु अवरुद्ध नहुने गरी मान्छे थप्ने राख्ने काम चाहिँ नगरपालिकाले आफैले गरेका छ
भनेपछि अब आधारभूत तहका लागि दमकतिर कुद्नुपर्ने कताको विराटनगर कुद्नुपर्ने गरीको कुरा चाहिँ कम्तीमा यो नियमित औषधि खाने ऊ गर्ने गरीका मान्छेहरू दीर्घ रोगीहरू चाहिँ सामान्य उपचार गर्नुपर्ने मान्छेहरू चाहिँ अब गौरादहमै गर्न सक्ने गरेको परिस्थिति बन्दैछ
अब परिस्थिति बन्दैछ र करिब करिब बिमाको रेकर्ड हेर्दाखेरि गौरादहको ठेगाना भएका करिब 25,000 मान्छे चाहिँ स्वास्थ्य बिमा गरेका रहेछन् 35,000 त्यो मध्येको ठुलो संख्या त गत साल मात्रै 4500 त हामीले गरेका छौँ नगरपालिकाले, त्यो भन्दा अगाडि चाहिँ 3500 गरेका छौँ, अहिले चाहिँ तपाईँको 5800 मान्छेको बिमा हुँदैछ अहिले हामीले नगरको आफ्नै स्रोतबाट विपन्न त्यस्तो छानेर वार्डले छानेर गरेका मान्छेहरू त्यसरी गरिरहेका छौँ। र समय चाहिँ लाग्छ, केही समय लाग्छ, एकैचोटि जादुको छडी पनि होइन। र सँगसँगै त्यही क्षेत्रमा काम गर्ने निजी क्षेत्रका संस्थाहरू पनि छन्, उनीहरूसँग पनि कम्पिटिसन गर्नुपर्ने हुन्छ होइन। आम रूपमा एउटा धारणा बसेको छ सरकारी उसबाट दिएको चाहिँ सेवा प्रभावकारी हुँदैन गर्दैनन् भन्ने जुन मानसिक रूपमा धारणा बसेको छ त्यसलाई चाहिँ होइन है छ, त्यसले राम्रो दिन्छ भनेर त्यो चिर्न पनि केही समय लाग्छ। तपाईँलाई जानकारी होला दमक नगरपालिकाले योभन्दा अगाडि नगर स्वास्थ्य के भन्छ दमक अस्पताल सञ्चालन गर्नका लागि 2 वर्षसम्म साह्रै ठुलो पापड बेल्नु परिरहेको थियो क्या होइन। पहिले चाहिँ गणेश सिंहसिन्हा सर हुँदाखेरि यो त के भयो के भयो यार 64 लाख रुपियाँ डिफिसिट भइसक्यो के गरी चलाउने होला भन्नुहुन्थ्यो। अन्तिममा बिमाको कार्यक्रम चलाउँदै अरू सबै चलाउँदै स्मुथ हुँदै आइसकेपछि अब अस्पतालले आफ्ना स्टाफहरूलाई दिने चिज पालेर त्यहाँ हुने चिजहरू पनि खरिद गर्नका लागि पैसा खोज्नुपर्ने अवस्था नहुने अवस्थामा सिर्जना भयो होइन। त्यो अवस्था क्रमशः 2-3 वर्ष लाग्छ, 3 वर्ष त पापड बेल्नै पर्छ होइन। 3 वर्ष आफ्टर 3 इयर्स चाहिँ हामीले सेवालाई अलिक प्रभावकारी बनाउन सक्यौँ, टेस्टहरू गर्न सक्यौँ भने मान्छेको विश्वासको कुरा रहेछ, मान्छेलाई विश्वास दिलाउन सक्यो भने राम्ररी चल्छ भन्ने।
अधिकांश नागरिक कृषिमा आश्रित छन् कौरादह नगर क्षेत्रभित्र, कृषि क्षेत्र र पशुपन्छी विकास क्षेत्रमा चाहिँ नगरपालिकाले के गर्दैछ, यसलाई अझ व्यवस्थित गर्ने योजनाहरू के छन् सर?
मैले अघि पनि अलिकति कुरा राखेँ, हाम्रो रेगुलर कार्यक्रमहरू त अब सशर्तका कार्यक्रमहरू त्यस्तै नगरपालिकाले निर्धारण गरेका कार्यक्रमहरू कृषकहरूको चाहिँ आय आर्जन गर्न उहाँहरूलाई प्राविधिक सेवा उपलब्ध गराउनका लागि काम गर्न खोज्नेहरूका लागि केही सपोर्ट गर्नका लागि कृषि औजार दिने कुराहरू चाहिँ हामीले निरन्तर गरिरहेको राखेकै छौँ। त्योदेखि बाहेक अझ महत्त्वपूर्ण कुरो चाहिँ मैले देखेको, मैले पर्सनल्ली देखेको कुरो चाहिँ के हो भने त्यो चोक्टा 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 पारेर खेती गर्ने काम, यसलाई अब कसरी कम्तीमा 4-6 बिघासम्मलाई एउटा उसमा गर्ने हो, ती 4-6 बिघासम्मको कम्तीमा प्लट बनाउन पाइयो भने ती आली ती चोक्टा त्यो मिलाउने काम गर्न सक्यो भने पनि यसले उत्पादकत्व अलिकति राम्रो काम गर्छ। र सँगसँगै हामीले चाहिँ अहिले प्रदेशले अलिकति पैसा पनि विनियोजन गरिदिएको छ, यो मल चाहिँ अर्ग्यानिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्नका लागि हामी तयारी गर्दैछौँ। त्यो चाहिँ त्यो कारखाना बुटवलमा बन्छ अरे भन्ने कुरो सुनेको छ होइन, त्यो आएको छ बुटवल चितवनमा प्र्याक्टिसमा छ अरे भनेर एउटा भर्खरै आर्थिक समितिको बैठक बसेर त्यो टोलीले गएर हेर्ने निरीक्षण गर्ने अवस्था के रहेछ, त्यो हाम्रो अनुसार मिल्छ मिल्दैन त्यो गरेर त्यसलाई लिएर आइसकेपछि त्यसले पनि अलिकति सपोर्ट गर्ला। र अब विकास हुँदै गएको भनेको चाहिँ करिब करिब टनेल खेती विकास हुँदै गएको छ र चाकलाबन्दीका कामहरू पनि अरू केही कृषि सहकारी संस्थाहरूले गरेकाले त्यसलाई देखिसिक गरेर पनि गरिरहेका छन्। र अब चाहिँ सिमेन्टले कुनै बसेन गर्दा भन्दा भन्ने कुरा भइसकेपछि अब चाहिँ साँडैहरू मुर्रा जातका भैँसीहरूका राँगाहरू त्यस्तो खोजीको त्यो रूपमा पनि आएको छ। र चाहिँ अब आउने बन्ने कृषि 10 वर्षे कृषि रणनीति 10 वर्षे भिजन सहितको 5 वर्षे कार्ययोजना र लगानी फ्रेम सहितको आइसकेपछि यो 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 चाहिँ त्यो टाइम बाउन्डभित्र यसलाई अगाडि त्यसले तोके अनुसार लिएर जान सक्यो भने चाहिँ यो राम्रो पनि हुन्छ, यसले राम्रो काम गर्छ, सँगसँगै कृषि र कृषक समूहहरूलाई त्यसमा आबद्ध गरेर अगाडि लिएर जानुपर्छ। हामीसँग धान उत्पादनका चाहिँ कृषि उत्पादनका जुनहरू पनि छन् होइन, जो के भन्छ ब्लक छ अर्कोचोटि एउटा जुनमा जाने अवस्थामा छ, यसरी नै अगाडि बढाएको छ। अनि हामी चाहिँ अर्को कुरो के हो भने हाम्रो यो वस्तुहरूको गाई वस्तुहरूको उपचार खोपका लागि हामीले प्रदेशसँग लबिङ गरेर भर्खरै हिजो अस्ति मात्रै हामीले यो गाई वस्तुहरूको खोप 1 चरण सिद्ध्यायौँ होइन। यो लबिङ गर्दै लिएर आउँदा किनभने त्यो चाहिँ के भन्छ खोप त किन्न पनि पाइँदैन होइन, किन्न पनि पाइँदैन त्यसो हुँदैन चाहिँ सिद्ध्याएका छौँ। र अब रेबिज खोपको लागि चाहिँ गाई वस्तुलाई लाग्ने गर्ने रेबिज खोपको लागि चाहिँ लिनलाई भएको पठाएको छ, त्यो विभागमा पठाएको छ, विभागले हिजै मात्रै चिठी चाहिँ यति भाइल उपलब्ध गराइदिनु भनेर पठाएको छ। क्रमशः यसरी विकास हुँदै 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 लिएर गएका छौँ। र हामीसँग किसान कार्ड छ, त्यो किसान कार्ड चाहिँ हामीसँग पशु सेवा शाखासँग छ, किसान पहिचानको नाम विवरण उसँग के छन् के थियो के लगो कुन औषधि दिएको छ त्यो हेर्ने चढाइदिने औषधि दिने घर घरमै हेरिदिने यी कामहरू चाहिँ हामीले गरेका छौँ र अर्को कुरो चाहिँ यही गर्ने प्राइभेट सेक्टरका मान्छेहरूको आचार संहिता निर्धारण गरेका छौँ करिब करिब अब यो मान्छेलाई सुधार हुन त लाग्छ नि त होइन सुधार उन्मुख छ ठ्याक्कै चाहिँ अब भइसक्यो सुधार भइसक्यो भन्ने अवस्था होइन सुधारको गुन्जाइस अघि पनि मैले भने सधैँ रहन्छ र सुधार उन्मुख छ
यहाँ चाहिँ स्थानीय तहमा बसेर स्थानीय क्षेत्रको विकासको कामहरूमा निरन्तर लामो समयदेखि गरिराखेको अनुभवी प्रमुख प्रशासकीय अधिकृत पनि हुनुहुन्छ अन्त्यमा यो रेडियो भिजन सुन्दै गर्नै हुने आम श्रोतालाई पनि अरू चाहिँ कर्मचारी साथीहरूलाई पनि यहाँ जस्तो अनुभवी मान्छेले यो स्थानीय तहलाई चाहिँ अझ राम्रो प्रभावकारी बनाउनका लागि कर्मचारीहरूको पाटबाट स्थायी सरकारको पाटबाट ध्यान दिनुपर्ने कुरा के हुन् र जनप्रतिनिधिहरूले के गर्नुपर्छ यो पनि बताइदिनुहोस् न
धन्यवाद गणेश जी अब यो कस्तो हुन्छ आफ्नो आफ्नो सोच दृष्टिकोण पनि हुन्छ हजुर मलाई चाहिँ के लाग्छ मैले चाहिँ कसरी हुर्किएँ भने जिम्मेवारी भनेको जिम्मेवारी हो फन्सिन मिल्दैन त्यसलाई चाहिँ भएको विधि विधानभित्र रहेर राम्ररी काम दैनिक गर्नुपर्ने काम दैनिक सम्पादन गरेर सक्नु पर्यो एउटा दोस्रो कुरो चाहिँ त्यो आउने यो भनेको चाहिँ जनता ठोकिने सबैभन्दा तल्लो तहको स्थिति अहिले आएर वाडा भयो त्योभन्दा मासतिरको ठाउँ हो त्यो पनि आम सर्वसाधारण जनता उहाँहरूसँग बोल्दा गर्दा गरिने व्यवहार भनिदिने कुराहरू एकदम स्मुथ भाषामा चाहिँ र बुझाउने गरी भनिदिनु र तपाईँको यो पुगेन भने यो पुगेन लिएर आउनुहोस् हुन्छ भनेर भन्नुपर्ने धेरै अवधि गर्नु पर्दैन आफ्नो काम चाहिँ काम चोर्ने काम गर्नु भएन काम गर्ने काम गर्नु पर्यो त्यति भएपछि हुन्छ मैले बुझेको कर्मचारीको तहको र जनप्रतिनिधिको तहको कुरो चाहिँ नीति बनाइदिने विधि बनाइदिने र निरन्तर अनुगमन गर्ने कार्यान्वयन यो भयो भएन कार्यान्वयनको यो अवधिसम्ममा यो सकिनुपर्छ भन्ने कुरो एक्लैले बनाएर हुँदैन यो चाहिँ कार्यक्रमको कार्यान्वयनको जुन खाकाको कार्ययोजना हुन्छ त्यो चाहिँ सँगै राखेर बनाउनु पर्यो क्या यो टाइम बाउन्डभित्र यति काम सकिनु पर्यो सकिँदैन भने किन सकिँदैन भन्नुहोस् के छ उपाय भनेर भन्नु पर्यो होइन त्यो र यति गर्दाखेरि त्यत्रो ठुलो चाहिँ बित्ने पनि केही देखाएको छैन मैले र गर्दाखेरि हुने सामान्य कुरो ठुलो अर्को कुनै इफोर्ट थप्नुपर्ने पनि देखाएको छैन क्या र बेला बेला चाहिँ कर्मचारीहरूलाई उनीहरूको स्किल डेभलप गर्नका लागि नयाँ चिज आउने चिजहरूलाई तालिममा पठाउने हेर्ने गर्ने बुझाउने कुराहरू गर्नुपर्छ र जनप्रतिनिधिहरूले चाहिँ मलाई लागेको कुरा चाहिँ विधिमा के छ विधि छ कि छैन र गर चाहिँ बोल्नुभन्दा अगाडि आफ्नो स्थिति संस्थाको स्थिति कस्तो छ त्यो कुरो चाहिँ हेक्का राखिदिनु भयो भने त्यति अप्ठ्यारो हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन
अन्त्यमा गोबरादह नगरवासीहरूलाई आम श्रोतालाई यहाँको तर्फबाट थप भन्नु
मेरो थप भन्नुपर्ने त्यस्तो भन्दा पनि गोबरादह नगरवासी सबै दाजुभाइ दिदीबहिनीहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु नगरपालिका वार्ड कार्यालयहरू भनेको राज्यले बनाइदिए पनि यी तपाईँहरूका संस्थाहरू हुन् यो तपाईँहरूले पहिलोचोटि गएर लिने सरकारको अनुरोध गर्ने संस्थाहरू हुन् आफूलाई चाहिने सेवा के हो त्यो कुरो र चाहिने सेवा चाहिनेका लागि के गर्नुपर्छ आफ्नो तर्फबाट होइन बाट आएर उभिएर मलाई यो थोक चाहियो मात्रै भन्दा हाम्रो प्रक्रिया विधिले कानुनले हुँदैन ती कुराहरू बुझेर चाहिँ आउनुभयो भने मलाई लाग्छ अड्किनुपर्ने त्यस्तो हुँदैन र कहीँ अड्क्यो त्यस्तो जटिल हो भने कुनै पनि समय अहिले कर्मचारीहरूको नेतृत्व गर्ने जिम्मा राज्यले मलाई दिएको छ मसँग चाहिँ मेरो फोन जहिले पनि खुल्ला हुन्छ र सार्वजनिक पनि छ यो नम्बर 98526315111 यसमा फोन गर्नुभयो भने त्यसलाई गाँठो फुकाउने आफ्नै तहबाट त्यति तल अड्केको छ भने मिलाउने गर्ने कुराहरूमा म सधैँ रहनेछु र सबै चाहिँ जिम्मेवार साथीहरूलाई शाखाका जिम्मेवार साथीहरूलाई मैले त्यही कुरा पनि भनिरहेछु उहाँहरूसँग प्रत्यक्ष संवाद पनि गर्नुहुन्छ त्यो स्थापित छ एक खालको मूल्य मान्यता र आइसकेपछि होइन तपाईँको यो भयो यो भयो यसो गरौँ भनेर गर्ने गरेका छ र विधि कानुनभित्र रहेर खोज्नुपर्ने भयो र काम गर्दाखेरि नगरपालिका भनेको जहिलेसुकै जे गए पनि जेसुकै पाइन्छ भन्ने होइन नगरसभाले निर्धारण गरेका नीति कार्यक्रमहरू चाहिँ त्यो वर्षसम्म हुन्छ छ कि छैन भनेर हेर्दाखेरि राम्रो हुन्छ र हरेक चिज हाम्रा निर्णयहरू सबै चिजहरू हामीले वेबसाइटमा राखेका छौँ फेसबुक पेजहरूमा हुन्छ त्यसो गर्दाखेरि हुन्छ र जटिल अप्ठ्यारो पऱ्यो भने जनप्रतिनिधिसँग पनि कुरा गर्दा हुन्छ हामीसँग पनि कुरा गर्दा हुन्छ कुनै त्यस्तो अप्ठ्यारो मान्नुपर्ने होइन तर आफूलाई के चाहिएको त्योसँग मिल्ने प्रमाण छ कि छैन त्यो चाहिँ हेर्न पऱ्यो हस् यो संवादका लागि रेडियो भिजनलाई धेरै धेरै धन्यवाद धन्यवाद
धन्यवाद उहाँ हुनुहुन्थ्यो गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई गौरादह खबरका लागि कुराकानी गर्दै आजका लागि गौरादह खबर यति नै अर्को अङ्कमा यसै गरी गौरादह क्षेत्रभित्रका विषयवस्तुका साथ उपस्थित हुनेछौँ तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु नमस्कार